نحمده ونصلي على رسوله الكريم. الحمد لله رب العالمين، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میری ابھی کی گفتگو کا عنوان ہے رب عظیم سے ملاقات کی تیاری. Are you ready to meet your Lord؟ یہ میرا عنوان ہے. اے دوست تیری زیست ہے ایک جہد مسلسل، اے دوست تیری زیست ہے ایک جہد مسلسل، فرصت بھی میسر ہو تو فرصت نہ سمجھنا، وہ دور چلے جائیں تو دلگیر نہ ہونا، وہ پاس بھی آ جائے تو قربت نہ سمجھنا، دنیا کو کہیں مسکن راحت نہ سمجھنا، دوزخ ہے یہ دوزخ اسے جنت نہ سمجھنا. زندگی انسان کی ہے مانند مرغ خوشنوا، شاخ پہ بیٹھا کوئی دم چہچہایا اڑ گیا، میں لہلہاتی شاخ کو سمجھا تھا زندگی، پتہ گرا در سے فنہ دے گیا مجھے. اللہ رب العزت سورۃ المؤمنون آیت نمبر 99 میں فرماتے ہیں، حتی اذا جاء احدهم الموت قال رب ارجعون لعلی اعمل صالحا فیما ترکت کلا انها کلمۃ هو قائلها ومن ورائهم برزخ الى یوم یبعثون. یہاں تک کہ جب ان میں سے کسی کی موت کا وقت آ جاتا ہے اور کہتا ہے، اے میرے رب مجھے پھر ایک دفعہ لوٹا دے تاکہ شاید میں عمل صالح کر سکوں جسے میں چھوڑ آیا. ہرگز نہیں، یہ ایک بات ہے جو کہنے والا کہہ رہا ہے، اس کے پیچھے برزخ ہے پھر دوبارہ اٹھائے جانے کے دن تک. سورۃ المومنون آیت نمبر 98 سے 100. اس میں اللہ رب العزت فرماتے ہیں کہ جب کسی انسان کی موت کا وقت آ جاتا ہے، جب وہ موت سے ملاقات کرتا ہے تو اللہ سے دعا کرتا ہے، اللہ سے درخواست کرتا ہے، التجا کرتا ہے کہ اے اللہ مجھے ایک دفعہ دوبارہ دنیا میں بھیج، پھر دیکھ کے میں کیسے اچھے عمل کرتا ہوں. اور پھر اللہ رب العزت کی طرف سے اسے انکار کر دیا جائے گا اور کہا جائے گا کہ یہ ایک ایسے ہی بات ہے، یہ ایک ایسے ہی تیری خواہش ہے جسے پھر تو پورا کرنے والا نہیں ہے، کیونکہ تجھے دنیا میں ایک لمبی زندگی ملی تھی، تب تم نے حسن عمل جو تھے وہ کیوں نہیں کیے تھے. تو دنیا کی زندگی میں جو ہے وہ دوبارہ امتحان کی جو ہے وہ ایک ڈیٹ مل جاتی ہے، میک اپ ٹیسٹ، سپلی میک اپ ٹیسٹ. لیکن آخرت میں جو موت جب مرتا ہے انسان اور اللہ کے پاس جاتا ہے، دوبارہ اسے کوئی چانس نہیں ملتا، دوبارہ اسے کوئی میک اپ ٹیسٹ کی ڈیٹ جو ہے وہ اس کے لیے اناؤنس نہیں کی جاتی. پھر آپ دیکھیے کہ سورۃ المطففین آیت نمبر 4, 5, اور 6 میں اللہ رب العزت فرماتے ہیں، أَلَا يَظُنُّ أُولَئِكَ أَنَّهُم مَّبْعُوثُونَ لِيَوْمٍ عَظِيمٍ يوم يقوم الناس لرب العالمين. کیا وہ سمجھتے ہیں کہ انہیں دوبارہ اٹھایا جائے گا ایک بڑے دن کے لیے، وہ دن جس دن وہ اپنے رب کے سامنے ملاقات کے لیے کھڑے ہوں گے، اور اس وقت لوگ دو گروہوں میں تقسیم ہو جائیں گے، ایک الفجار، فجار وہ ہے جو اللہ کے نافرمان ہیں، اور دوسرے وہ لوگ ہیں جو الابرار. الابرار کا لفظ بر سے ہے، اور یہ وہ لوگ ہیں جو دنیا کی زندگی میں اللہ تعالیٰ کی اطاعت کرتے رہے، اوبیڈینسی، فرما برداری. तमाम इंसान दो ग्रोहों में बट जाएंगे, दो ग्रुप्स में डिवाइड हो जाएंगे, एक अल्लाह के फेवरेट पसंदीदा और दूसरे वो जो अल्लाह को डिसओबे करते थे, अल्लाह की नाफरमानी करते थे। आप अपने आप को मिरर में देखें, आप मिरर के सामने खड़ी हो और अपने आप को देखें, आप अपने आप को किस शक्ल में देखना पसंद करती हैं? क्या आपके बाल, आपका आपकी आंखें, आपका मेकअप, आपका कपड़ों का स्टाइल, आप कैसी लग रही हैं? पहले एहतमाम से कपड़े, फिर मेकअप, फिर कंघी जो हम करते हैं, और उसके बाद तैयारी के बाद फिर हम बार बार जो है वो मिरर को देखते रहते हैं कि मैं कैसी लग रही हूं। तो आपके सबके पास एक सवाल है कि अल्लाह से मुलाकात की तैयारी कैसी की है, और मैं अल्लाह के सामने जब हाजिर होंगी तो उस वक्त मैं कैसी लग रही होंगी। इसलिए कि आम जिंदगी में जब आप तस्वीरें बनाते हैं, आप मूवी बनाते हैं, आप पोज लेकर बनाते हैं, और अगर आपकी कोई ऐसी पिक्चर आ जाए या ऐसा कोई सीन या मूवी जिसमें आप जो हैं वो बहुत गुस्से में हैं और नाराज हो रहे हैं, या वो तस्वीर अच्छी नहीं आई, तो आप कहते हैं कि उसे डिलीट कर दीजिए। लेकिन मेरी प्यारी बहनों, कयामत के दिन वो लोग जिन्होंने दुनिया की जिंदगी में अल्लाह की नाफरमानी की होगी, अल्लाह ताला ने जो काम कहे थे उसे नहीं किया होगा, कुफ्र किया, शिर्क किया, नमाजों को कजा किया, कुरान मजीद पढ़ा ही नहीं, और कभी सोचा ही नहीं कि मैं दुनिया में क्यों आई थी, अल्लाह ने मुझे दुनिया में क्यों भेजा। क्योंकि आप जो है, जैसे यहाँ पे अगर आप रह रहे, आप गौर करें कि आप में से हर शख्स ये सोचता है कि मुझे क्या बनना है। आप एक दूसरे से पूछते हैं आपका गोल क्या है, आपका एम क्या है, और अगर मैं आपसे पूछूं कि आपका गोल क्या है तो आप क्या कहेंगी, आप क्या बनना चाहती हैं? डेंटिस्ट बनना चाहती हूँ। आप डॉक्टर बनना चाहती हैं, और आप क्या बनना चाहती हैं बेटा, आप क्या? डॉक्टर। और अच्छा, आर्टिटेक्ट आप बनना चाहती हैं, टीचर। और अच्छा, तो इससे क्या बात हमें पता चलती है कि किसी ने जो है वो कोई ना कोई अपना एम जो है वो बनाया हुआ है ना, कि मुझे कुछ ना कुछ जो है वो बनना है, और आप असल में एक सक्सेसफुल फ्यूचर में मैन या वुमेन बनना चाहते हैं, कि मैं एक कामयाब इंसान बनना चाहती हूँ, और सोसाइटी में मैं वहां पे पहुंचना चाहती हूँ जिससे मुझे इज्जत मिले, मुझे दौलत मिले, और मुझे जो है हैप्पीनेस, खुशियां मिले, ज्यादा से ज्यादा जो खुशियां हैं वो आप अपनी झोली में अपने पास जो है उसको कलेक्ट करना चाहती हैं, जमा करना चाहती हैं। और इस दुनिया में अगर आप देखें कि खुश होने के लिए कोई जो है वो क्या करता है, गार्डनिंग करता है, कोई किसी ने बहुत से फ्रेंड्स बनाए हैं, किसी को बड़े बड़े घर बनाने का शौक है, किसी औरत को खाने पकाने का बहुत शौक है, किसी को स्टिचिंग का है, और किसी को जो है वो विंडो शॉपिंग का, और किसी को डॉलर जमा करने का, किसी को छोटी छोटी गाड़ियां जमा करने का, और किसी को अपने हर साल गाड़ी का एक नया मॉडल चेंज करने का। तो हर शख्स के कोई ना कोई शौक है, कोई ना कोई एम है, और उसके गिर्द लोग जो है वो भाग रहे हैं। एक वो एम है जो इंसान ने खुद बनाया, और एक वो एम है जो मेरा और आपका रब देता है। सूरत अल मुल्क में अल्लाह रब्बुल इज्जत फरमाते हैं, अल्लज़ी खलकल मौत वल हयात लियब्लुवकुम अय्युकुम अहसनु अमला, कि मैंने जिंदगी और मौत को पैदा किया ताकि तुम्हें आजमा कर देखूं कि तुम में से बेस्ट डीड करने वाला, बेस्ट अमल करने वाला कौन है। लोग दो ग्रोहों में तकसीम हो जाएंगे, एक अल्लाह के फेवरेट लोग, अल्लाह के पसंदीदा, और दूसरे वो लोग जिनको अल्लाह डिसलाइक करता है, लाइक नहीं करता। और जितने भी कुफ्र करने वाले, शिर्क करने वाले, अल्लाह की नाफरमानी करने वाले, दुनिया की जिंदगी में अल्लाह को भूल कर जीने वाले, अल्लाह उनको पसंद नहीं करता। जब तक इंसान दुनिया में है तो ये समझता है जैसे हमेशा दुनिया में रहेगा, सोचता है कभी मरना ही नहीं है, कभी मौत आनी ही नहीं है, जुल्म करता है, ज्यादती करता है, भाई भाई का गला काटता है, बहन बहन की लड़ाई होती है, बच्चे वालदैन की रिस्पेक्ट नहीं करते, वालदैन अच्छे वालदैन नहीं बनते। नमाज, रोजा, हज, जकात, ज्यादा से ज्यादा अगर किसी ने इबादत समझा है तो इबादत को सिर्फ नमाज, रोजा, हज, जकात तक महदूद कर दिया, और एक ग्रुप ऐसा है कि उसको भी भूले बैठा है। حالانکہ اصل عبادت کیا تھی، اصل عبادت کیا تھی؟ ہائے وہ لوگ تھے کیسے وہ لوگ تھے، ہائے وہ لوگ تھے کیسے وہ لوگ تھے، چھوڑ دی زندگی بندگی کے لیے، چھوڑ دی زندگی بندگی کے لیے، ایک تو بھی تو ہے ایک میں بھی تو ہوں، ہائے افسوس ہوں چھوڑ دی بندگی زندگی کے لیے. اور ہم نے کیا کیا کہ چھوڑ دی بندگی زندگی کے لیے، اور انہوں نے کیا کیا، چھوڑ دی زندگی بندگی کے لیے. تو بندگی کیا ہے؟ اللہ کو فالو کرنا، اللہ کو اوبے کرنا، اور اللہ کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کرنا. اب آپ دیکھیے کہ دنیا میں انسان جو کچھ کرتا ہے، جب قیامت کا دن آئے گا تو ہوگا کیا؟ اِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا، اِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا وَقَالَ الْإِنسَانُ مَا لَهَا، کہ جب زمین کو بری طرح جھنجھوڑا جائے گا، اسے ہلا مارا جائے گا، انسان اور زمین اپنے سارے بوجھ نکال کر باہر کر دے گی کہ ایک انسان نے اس پر کھڑے ہو کر نماز پڑھی تھی، زمین بولے گی، اور ایک لڑکی نے یہاں پر کھڑے ہو کر اللہ کی نافرمانی کی تھی، ایک عورت نے یہاں دوسری عورت سے غیبت کی تھی. تو جتنی لوگوں نے نیکیاں کی ہوں گی، زمین جو ہے تو بھی ان نیکیوں کی گواہی دے گی، اور جتنی لوگوں نے نافرمانیاں کی ہوں گی وہ بھی جو ہے زمین اس کی گواہی دے گی. اور مفسرین کہتے ہیں کہ سونا چاندی زیور زمین پھٹ جائے گی اور اس میں سے باہر نکلیں گے، کہ یہ وہ چیز ہے جس کے لیے انسان ایک دوسرے کو مارتا تھا، قتل کرتا تھا، لڑتا تھا، روبری کرتا تھا، ڈاکے ڈالتا تھا، چوریاں کرتا تھا، اس کے لیے لوگ لڑتے تھے. اور اگر کسی نے کسی کو قتل کر دیا ہوگا تو جس جگہ قتل کیا ہوگا وہاں سے بھی زمین بولے گی، جہاں سجدہ کیا ہوگا وہاں سے بھی زمین بولے گی. آپ پبلک اسکول میں جاتے ہیں، آپ وہاں پہ ظہر کی نماز پڑھتی ہیں، کیونکہ اگر آپ گھر آئے تو نماز قضا ہو جائے گی. اسی طرح پبلک اسکول میں ہیں، آپ جمعے کی نماز پڑھتی ہیں، تو زمین کا ٹکڑا ٹکڑا چپا چپا جو ہے نا قیامت کے دن گواہی دے گا. اور میری پیاری بہنوں، ہم سب کو یہ سوچنا چاہیے کہ زندگی دور تک پھیلا ہوا ایک میدان نظر آتی ہے، سمٹ جائے تو لمحہ بن جاتی ہے. آج ہی میری ایک اسٹوڈنٹ تھی اور وہ کل فوت ہوئی، آج ہی ان کا جنازہ ہوا، اور ہفتے کے دن، آج ہفتے کا دن ہے، آج ہفتہ ہے نا، تو پچھلے ہفتے کے دن رات کے وقت مجھے پتا چلا کہ وہ ان کو جو ہے وہ ٹریلیم لے کر گئے ہیں، انہیں اسٹروک ہوا ہے. ہماری ایج کی تھی، یہی 40 سے کچھ اوپر تھی، اور تین بیٹے، پاکستان سے بڑے بیٹے کی شادی کی تیاری کر کے آئیں، اور ساری بہت خوش تھی کہ میں تیاری کر کے آئی، اور 1 جولائی کی یہاں پہ ہال بک ہے جو پچھلے سال انہوں نے کرا لیا تھا. پوری تیاری کرنے کے بعد اسی جب اسٹروک ہوا ٹریلیم لے کر گئے، اور مجھے جب پتا چلا تو میں اسی دن رات کو، میرے ہسبینڈ جب نماز جماعت سے عشاء کی پڑھ کر آئے تو یہ بتایا کہ وہ جو ہے وہ آئی سی یو میں ہیں، ان کو ملنے تو نہیں دے رہے، لیکن پھر بھی کہا کہ چلتے ہیں، کہ ہسبینڈ جو ہے ان کے ہسبینڈ سے تھوڑی تسلی وغیرہ کے لیے. تو جب ہم گئے انہوں نے ہمیں جانے دیا، اور جب میں نے ان کو دیکھا تو ان کا پوری یہ جو رائٹ سائڈ تھی نا، اس پہ ان کو تکلیف تھی، یہاں یہاں یہاں، اور میں نے ان کے سر پر ادھر ہاتھ پھیرا، ان کو یہاں پیار کیا، پھر میں دعائیں پڑھ رہی تھی اونچی اونچی، تو وہ ہوش میں تھی، مجھے پہچان لیا، بہت خوش ہوئی. آپ کو کیسے پتا چلا؟ اور ان کی زبان مڑ گئی تھی، لکنت آ گئی تھی، ان کی آواز یا بات کلیئر نہیں تھی، تو ان کو اشارے سے چپ کروایا کہ آپ بات نہیں کریں، کیونکہ نرس کہہ رہی تھی کہ یہ بات نہیں کریں. تو میں دعائیں پڑھنے لگی اور میں نے ان کو پیار کیا، میں نے کہا آپ انشاءاللہ ٹھیک ہو جائیں گی، اور میں جو دعائیں پڑھ رہی تھی تو وہ کہہ رہی تھی آمین آمین آمین. پھر اس کے بعد انہوں نے کہا کہ برین جو ہے اس کا ٹیسٹ لیں گے، اور دوسرے سارے ٹیسٹ ہوں گے، پھر ہم فیصلہ کریں گے، کیونکہ ان کو جو اسٹروک ہے اس کا اثر ہے، اور شاید ہارٹ اٹیک بھی ہے، ڈفرینٹ جیسے کچھ بھی جو مسئلہ تھا. تو اگلے دن پھر دوبارہ ان کو جو ہے وہ برین کے لیے انہوں نے فوراً فیصلہ کیا کہ نہیں، ان کا برین جو ہے اس کے اندر کلاٹ ہے اور ان کی سرجری کرنی پڑے گی. تو ایک آدھ دن کے بعد ان کی برین کی سرجری ہوئی، اور انہوں نے پھر اس کا یہ جو حصہ تھا نا اس کو کھلا رہنے دیا، تاکہ اندر سے جو بلڈ ہے یا جو سوجن تھی، جو اندر مٹیریل تھا، وہ چاہتے تھے کہ باہر آئے. फिर हम मैं डेली उनके पास जाती थी, डेली रात को शाम को उनके पास जाती थी, लेकिन अब वो फिर होश में नहीं थी। फिर उसके बाद उन्होंने उसके हस्बैंड से ये कहा कि आपके पास दो ही चॉइसेस हैं, अगर हम इसकी सर्जरी नहीं करते तो ये ज्यादा से ज्यादा 3 दिन जिंदा रह सकती हैं, और अगर हम इनकी सर्जरी कर देते हैं ब्रेन की तो एक होप है, तो जैसे 70% चांसेस हैं कि ये इंशाल्लाह सर्वाइव कर जाएंगी। तो सर उनके पास तीसरी कोई चॉइस तो थी नहीं, उन्होंने साइन किए और फिर वो सर्जरी भी हुई। और उसके बाद जो है कल जो है परसों उन्होंने कहा कि अब हम मशीनों को उतारना चाहते हैं क्योंकि अभी हम कुछ भी नहीं कह सकते। और कल जो है फिर मेरा ख्याल है असर के करीब जो है फिर उनकी डेथ हो गई। और वालदेन उनके जो है वो पाकिस्तान में, 6 बहनें हैं जिनमें से एक बहन फौत हो चुकी है, 3 बहनें वो भी पाकिस्तान में और एक बहन बस इधर, और रिश्तेदार वगैरह काफी। तो कल जो है कल भी उनके घर सब जमा थे, और आज फिर मैंने सोचा वो क्लास में आती थी, कुरान पढ़ती थी, जब मैं बहरेन पढ़ाती थी वो तब भी आती थी, जब यहाँ मैं पढ़ाती थी वक्तन फक्तन वो आती थी। तो मैंने सोचा कि आखिरी खिदमत अब मैं जो उनकी कर सकती हूँ मैं उन्हें नहला सकती हूँ। तो फिर मैंने जो है वो आज फिर 11 बजे के करीब हम चले गए वहां पे, और उनको नहलाया, उनके लिए दुआ पढ़ी, फिर उनको कफन वगैरह पहनाने के बाद फिर घर वालों से सपोर्ट कर दिया। भाई भी उनके बहुत रो रहे थे, बहन भी, और जो उनका शौहर था, और सारे जो रिश्तेदार बहुत ही सख्ते और गम के हालत में थे, यहाँ तक कि जो आज दोपहर को वो हमेशा के लिए रुख्सत हो गई। हॉल बुक है और शादी की तैयारी करके आई हैं, और जिस दिन उनको स्ट्रोक हुआ उस दिन वो जेवर खरीदने के लिए जाने वाली थी। तो मेरी प्यारी बहनों, सबसे पहला मरहला जो इंतहाई कठिन, इंतहाई तकलीफ दे और अलमनाक है, ये मौत का मरहला है। और मौत वो कड़वा घूंट है जिसे हर जानदार ने पीना है। कुल्लु नफ्सिन ज़ाइकतुल मौत, हर नफ्स को मौत का मजा चखना है, हर जानदार को मौत की घाटी में से गुजरना है। सूरत आल इमरान आयत 185। फिर इसी तरह सूरत कसस आयत 88 में अल्लाह रब्बुल इज्जत फरमाते हैं, कुल्लु शैउन हालिकुन इल्ला वजह। इसमें फरमाया कुल्लु शैउन हालिकुन इल्ला वजह, अल्लाह की जात के सिवा हर चीज हिलाक होने वाली है, मरने के बाद कभी कोई वापस नहीं आता, मौत की कैफियत कोई नहीं बता सकता। कुरानो हदीस में मौत की सख्ती का जो जिक्र आता है इससे अंदाजा होता है कि दुनिया की जिंदगी में जितनी मुसीबतें, तकलीफें, परेशानियां, रंज, अलम, गम, बीमारियां उनको जमा कर दिया जाए तो उन सब का जो मजमुआ है, उन सब के मजमुए से मौत की शिद्दत और मौत की तकलीफ कई ज्यादा है। सूरत कौफ आयत 19, वजाअत सकरतुल मौती बिल हक ज़ालिका मा कुंता मिन्हु तहीद। और मौत की सख्ती जो है वो हक लेकर आ पहुंची, ये वो हकीकत थी जिससे तू भागता था। फिर आप देखिए सूरत कयामा में भी मौत की सख्ती का अल्लाह रब्बुल इज्जत इस तरह से जिक्र करते हैं, कल्ला इज़ा बलगत तराक वकील मन राक वज़न्न अन्नहुल फिराक वल्तफत साक बिस्साक। जब जान हलक तक पहुंचती है तो कहा जाता है कोई झाड़ फूंक करने वाला, आदमी ये समझता है कि अब दुनिया से जुदाई का वक्त आ गया, उस वक्त पिंडली के साथ पिंडली मिल जाती है। सूरत अल कयामा आयत 26 से लेकर 29। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मौत की तकलीफ बड़ी शदीद है। फिर एक मौके पर फरमाया, लज्जतों को मिटा देने वाली चीज मौत को कसरत से याद किया करो। इसे तिर्मिजी, निसाई, इब्ने माजा ने रवायत किया है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जिस मर्ज में वफात पाई इसमें आपकी बेचैनी का हाल ये था कि पानी का प्याला साथ रखा था जिसमें आप बार बार अपना हाथ मुबारक डालते और चेहरे पर मलते। اپنی چادر کبھی چہرہ مبارک پر ڈالتے اور کبھی ہٹا لیتے. رسول اللہ صلی اللہ علیہ وسلم پر جب موت کی غشی طاری ہونے لگی تو آپ اپنے چہرہ مبارک سے پسینہ پونچھتے جاتے اور فرماتے, سبحان اللہ, ان للموت لسکرات, سبحان اللہ, موت کے لیے بڑی سختیاں ہیں. اسے بخاری نے روایت کیا ہے. حضرت عائشہ صدیقہ رضی اللہ عنہ فرماتی ہیں, رسول اللہ کی وفات کی تکلیف دیکھنے کے بعد اب میں کسی کے لیے موت کی سختی کو برا نہیں سمجھتی. اسے بھی بخاری نے روایت کیا ہے. تو موت کی گھاٹی سے ہم سب کو گزرنا ہے. ہم سب کو سوچنا چاہیے کہ کیا میں موت کے لیے تیار ہوں, کیا میں ریڈی ہوں کہ جب میری موت آ جائے تو میں نے اس ضروری تیاری کر لی ہے. جب آپ نے کوئی سفر کرنا ہوتا ہے تو آپ سب سے پہلے بکنگ کرواتے ہیں. آپ سوچتے ہیں میں کیا سامان ساتھ لے کر جانے والی ہوں. آپ یہ بھی پتا کرتے ہیں کہ کرنسی کون سی چلے گی. ابھی یہ بھی پوچھتے ہیں کہ ویٹ لیمٹ کتنی ہے. پھر آپ اس کے ٹائمنگ بھی پوچھتے ہیں. پھر آپ وہ جو ٹکٹ ہے اس کے پیسے کتنے ہیں اور اس کی کنفرمیشن. ان سارے مراحل سے گزرتے ہیں اور پھر کتنے دن وہاں رہنا ہے, موسم, ویدر, کپڑے, انتخاب, کھانا, ساری باتوں کا سوچتے ہیں. تو میری پیاری بہنوں, موت کا کوئی وقت مقرر نہیں. آج بھی آ سکتی ہے, ابھی بھی آ سکتی ہے. تو کیا اس کے لیے آپ تیار ہیں؟ کیا میں تیار ہوں؟ اپنے آپ سے ہر بندہ, ہر لڑکی, ہر عورت, ہر بہن, ہر مسلمان اپنے آپ سے یہ سوال پوچھے کہ کیا میں اللہ سے ملاقات کے لیے تیار ہوں؟ کیا میں اللہ کے پاس جانے کے لیے تیار ہوں؟ کیا میں نے موت کی تیاری کر لی ہے؟ میرا شمار, میری کاؤنٹنگ کون سے گروپ میں ہے جو اللہ کے جو ہے وہ جن کو اللہ پسند کرتا ہے, جو فیورٹ ہے اللہ کے, یا وہ جن کو اللہ جو ہے پسند نہیں کرتا, جنہیں اللہ جو ہے وہ ڈس لائک کرتا ہے, میرا شمار کس گروپ میں ہے؟ پھر دوسری بات کہ ویٹ کتنا ہے. آپ دیکھیں کہ اب تک کی زندگی میں گناہوں کی کتنی گٹھلیاں ہیں, کتنے اٹیچی ہیں, کتنا سامان ہے, اوور ویٹ. ہر روز اگر ایک گناہ بھی کیا جاتا ہو, ایک گناہ, آپ ایک گناہ کی جگہ ایک پتھر کسی جگہ رکھتی جائیں اور آپ دیکھیں کہ اگر آپ کی 20, 30, 40, 50 جتنی عمر ہے, آپ ایک سال میں کتنے دن ہوتے ہیں, 365, تو آپ دیکھیں کہ جتنے سال زندگی ہے اگر ہر دن کا ایک گناہ بھی شمار کیا جائے, حالانکہ ایک نہیں پتہ نہیں کتنے گناہ کرتے ہیں. کبھی جو ہے وہ غیبت کر لی, کبھی چگلی کر لی, نمازیں قضا کی, دوسرے کو دھکا دیا, دوسرے سے لڑائی کر لی, نفرتیں, نہ جا قرآن پڑھا ہی نہیں. حالانکہ انسان جب قبر میں جائے گا تو اس سے تین سوال پوچھے جائیں گے. کیا میں ان تین سوالوں کی میں نے تیاری کر لی ہے؟ کیا میں اپنے ایگزام کے لیے پریپیئر ہوں, ریڈی ہوں؟ پھر یہ کہ اب آپ دیکھیں کہ آپ بھی جب سامان لے کر ایئرپورٹ پہ جاتی ہیں تو ہوتی ہے کہ وہاں کچھ پوچھیں گے تو نہیں, وہاں کوئی سوال تو نہیں ہے, کوئی انٹرویو تو نہیں ہے, کیسا سامان ہم لے جا سکتے ہیں؟ اوور ویٹ ہو تو گھر سے ہی کم کر کے جاتے ہیں, بھائی ہمیں وہاں پہ کوئی مشکل پیش نہ آئے. پھر کرنسی, اگر آپ کینیڈا آ رہے ہیں تو یہاں کا ڈالر, امریکہ جا رہے ہیں تو وہاں کا, سعودیہ جا رہے ہیں تو وہاں کا, اور وہاں پہ جو کرنسی کام آئے گی, کوئی کرنسی نہیں ہے سوائے اللہ کی اوبیڈینسی کے, اللہ کی اطاعت, اللہ کی فرما برداری. یہ ڈگری ہے, یہ کرنسی ہے جو کام آئے گی, تقویٰ, اللہ کا ڈر, اللہ کا خوف, صرف یہ کام آئے گا. اور نہ ماموں, نہ چاچو, نہ خالہ, نہ امی, نہ ابو, نہ محبت کرنے والے بہن بھائی, نہ بہت پیار کرنے والے دوست, کوئی بھی کام نہیں آنے والا. ہر انسان جو ہے وہ اکیلا ہوگا, اکیلا ہی دنیا میں آیا تھا, اکیلا ہی جائے گا, کوئی انسان کے جو ہے وہ کام نہیں آ سکتا. تو آپ سوچ لیں کہ میں نے اللہ کے پاس جانے کی کیا تیاری کی ہے, میرے پاس کیا ہے. وہ میری بہن, آج اس کو جب نہلایا تو لوگ رو رہے تھے, سارے لوگ رو رہے تھے, کیا لے کے جا رہے, عزیز بھی رو رہے تھے, سب کہہ رہے تھے کہ آخری دن ہے, آج آخری دیدار ہے, آپ اس کو دیکھ لیجئے. اور یہ وقت کسی کے اوپر بھی آ سکتا ہے, ہمیشہ ہمیشہ کے لیے دنیا سے جانے کا. اور تین سوال جو اللہ کے فرشتے منکر نکیر قبر میں پوچھتے ہیں, پہلا سوال ہے, من ربک, تیرا رب کون ہے, تیرا رب کون ہے. और दूसरा सवाल, मन नबीयुक, तेरा नबी कौन है? और तीसरा सवाल, मा दीनुक, तेरा दीन क्या था? तो मेरी प्यारी बहनों, जिन्होंने दुनिया में अल्लाह की बंदगी की, नमाज पढ़ी, रोजे रखे, हज अदा किया अगर हज उन पर फर्ज था, और जो वो सारे काम किए जो अल्लाह ने उन पे फर्ज किए थे, तो वही जवाब दे सकेंगे कि अल्लाह रब्बी रदीतु बिल्लाह रब्बा व बिल इस्लाम दीनन व बि मुहम्मदिन नबियुना सल्लल्लाहु अलैहि वसल्लम। और जिसने दुनिया में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अतात की, वही जवाब दे सकेगा कि अर्रसूलु नबियुना मुहम्मदु नबियुना, कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मेरे नबी थे। कौन है जो जन्नत में दाखिल होना चाहता है? कौन है जो चाहता है कि जन्नत में दाखिल हो? हर शख्स ये तमन्ना करता है ना, हर मुसलमान के दिल की धड़कन है, हर एक की ख्वाहिश है। आप हाथ खड़ा करें, कौन कौन जन्नत में जाना चाहता है? हाँ, सभी जाना चाहते हैं ना। लेकिन आप याद रखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो है वो कौन जन्नत में जाना चाहता है। सहाबा बड़े खुश हुए और हैरान भी, कहा कि सभी जन्नत में जाना चाहते हैं, आप भी हैरान है। तो उन्होंने फरमाया कि वो जन्नत में दाखिल नहीं होगा, मन अबा मन आसानी, कि जिसने नाफरमानी की, जिसने मेरी जो है वो मेरा मेरे तरीके के पीछे वो ना चला, सुन्नत पर अमल ना किया, वो जन्नत में दाखिल नहीं होगा। और अल्लाह रब्बुल इज्जत कुरान में कहते हैं, इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहिब्बुकुम अल्लाह व यग़फिर लकुम ज़ुनूबकुम। ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इन लोगों से कह दीजिए कि क्या तुम अल्लाह से मोहब्बत करते हो? अगर तुम अल्लाह से मोहब्बत करते हो तो रसूल का इत्तबा करो। एक होता है अतात और एक होता है इत्तबा। तो इत्तबा जो होता है वो अतात से एक कदम आगे है। जो अतात होती है ना, कहना माना, जैसे अम्मी कहती है उठो चाय का कप बना दो, अब मैं बैठी हूं और मैं तो उस पर हूं, चैटिंग कर रही हूं, मैं बिजी हूं, मैं हैरी पॉटर की बुक पढ़ रही हूं, मैं कुछ भी कर रही हूं, दोस्तों के साथ मेरी अपनी एक लाइफ है। अब अम्मी कह रही है, उनकी अम्मी की फ्रेंड आई है, चाय का कप बना दो, मेरा दिल नहीं चाह रहा, मेरा मूड ऑफ है, मैं पांव पटकती भी उठती हूँ, मैं चाय का कप बनाती हूँ और फिर मैं कहती हूँ ये ले चाय का कप, मतलब मैं जाके गुस्से के साथ अम्मी के पास रख देती हूँ। तो इसको अतात कहते हैं कि मूड ऑफ है, दिल नहीं चाह रहा और जो लुक्स दे रही हूँ वो भी अच्छी नहीं दे रही, लेकिन चाय बना दी। और ये है अतात, कि दिल चाह रहा है नहीं चाह रहा, बस कहना मान दिया। और दूसरा है इत्तबा। इत्तबा का मतलब होता है मोहब्बत के साथ, शौक के साथ, प्यार के साथ। और जब आप शौक और मोहब्बत से कोई काम करते हैं ना, अंदाज कुछ और ही होता है, अंदाज कुछ और ही होता है। अब यहां पे ये नहीं कहा कि कहना रसूल की अतात करो, कहा कि रसूल का इत्तबा करो। इन कुंतुम तुहिब्बून अल्लाह फत्तबिउनी युहिब्बुकुम अल्लाह, कि अगर तुम अल्लाह से मोहब्बत करते हो तो मेरे रसूल का इत्तबा करो, अल्लाह तुमसे मोहब्बत करेगा और तुम्हारे गुनाह माफ कर देगा। और मेरी प्यारी बेटियों, मेरी प्यारी बहनों, जिसके गुनाह माफ कर दिए जाएं, जिससे अल्लाह मोहब्बत करे, फिर वो अपनी जो है वो खुशकिस्मती पर क्यों ना नाश करे। उस शख्स से बढ़कर खुशकिस्मत और कौन हो सकता है जिससे अल्लाह मोहब्बत करे। और अल्लाह से मोहब्बत करने के लिए क्या करना होगा, हमें ये देखना होगा कि अल्लाह किन लोगों से मोहब्बत करता है। अल्लाह रब्बुल इज्जत सूरत अन्निसा में कहते हैं, अन अमल्लाहु, अल्लाह ने इनाम किया, अल्लाह के फेवरेट पीपल है नबी, नंबर दो शोहदा, नंबर तीन सिद्दीकीन, नंबर चार सालेहीन। ये चार किस्म के लोग अल्लाह के जो है वो फेवरेट पीपल हैं। तो नबी नबूवत तो रसूल अल्लाह पर खत्म हो गई, शहीद वो जो अपनी जानों के नजराने अल्लाह के रास्ते में पेश कर दे, अपनी जान, अपना माल, अपनी कुव्वतें, सलाहियतें, अपनी जवानियां, कुछ भी बचा कर ना रखे। एक ही गम है, एक ही लगन है, एक ही तड़प है, एक ही शौक है कि मेरा रब मुझसे राजी हो जाए। अब्दुल्ला बिन जहश रजी अल्लाह अन्हो गज़वा ओहद से एक दिन पहले, वो और साद बिन अबी वकास रजी अल्लाह अन्हो दो सहाबी बैठे हुए थे, आपस में कहने लगे तुम अपनी ख्वाहिश बताओ, आपसे कोई पूछे आपकी ख्वाहिश क्या है, आप क्या कहते हैं, यमी यमी आइसक्रीम, आप क्या कहते हैं, पिज्जा, चॉकलेट, फिर ये कि मार्च ब्रेक है, कहीं तो घूमने का प्रोग्राम बनाए, बोरिंग, मैं बोर हो रही हूँ, या फिर क्या कहते हैं, नथिंग टू ईट व्हाट टू डू, नथिंग टू ईट व्हाट टू डू, और फ्रीजर भरा है, फ्रिज भरा है, डाइनिंग टेबल भरा है, अम्मियों की गाड़ियों की डिग्गियां भरी है, स्टोर भरे हुए हैं। जब आप स्कूल से आते हैं दस्तरखान सजा हुआ होता है, लेकिन उसके बाद पांव पटकते हुए बैग फेंकते हुए नथिंग टू ईट व्हाट टू डू, ये भी कोई लाइफ है? हम क्या, आप क्या करते हैं, आप क्या कहते हैं? हम सबको, बच्चों को भी और वालदेन को भी और हर मुसलमान को अपना अपना जायजा जो है वो लेना चाहिए, इसलिए कि नेमतों के अंबार हैं, जो मिले हयाते खिज्र मुझे, जो मिले हयाते खिज्र मुझे, उसे मैं सरफे सना करूं, तेरा शुक्र फिर भी अदा ना हो, तेरा शुक्र कैसे अदा करूं, तू दिया करे मैं लिया करूं, तू दिया करे मैं लिया करूं, कभी फूल बनके महक उठूं, कभी शमा बनके जला करूं। मेरी प्यारी बेटियों, मेरी प्यारी बहनों, अल्लाह के इनामात की कसरत है, वइन तउद्दू नेमतल्लाही ला तुहसूहा, अगर तुम अल्लाह की नेमतों को गिनना चाहो तो गिन नहीं सकते, बेशुमार नेमतें हैं जो अल्लाह ने दी हैं, आप गिनना शुरू करें कितनी नेमतें हैं। ये एक हफ्ता मैं रोजाना हॉस्पिटल में गई हूँ, मैंने देखा एक जगह हम थे चूंकि इमरजेंसी में थी तो बहुत ज्यादा इनके चाहने वाले और मिलने वाले आते थे, दूसरी तरफ कोई सिख था, उसकी जो सिख जवान लड़का था कोई 35 साल का, उसको भी ब्रेन हेमरेज हुआ था, उसके भी बहुत से लोग आते थे तो ऑपोजिट साइड में बैठते थे, और उनका जो जो लड़का जवान था उसका बाप इंडिया गया हुआ था, वो आया और रो रहा था और सबको तसल्ली देते हुए अंदर कमरे में, एक कमरा उनको मिला हुआ था विजिटिंग रूम, तो अंदर ले जाते हुए कहने लगा कि ऊपर वाला ही करेगा जो करेगा, और दिल छोटा नहीं करना, ऊपर वाला, अल्लाह अल्लाह मदद करेगा। उस वक्त मैं सोच रही थी कि मुसलमान हो या काफिर, जब मुश्किल आती है, जब परेशानी आती है, जब कश्ती समंदर में हचकोले मारती है, हचकोले लेती है, जब इंसान की जिंदगी की कश्ती डगमगाती है, खुदा ना खास्ता कोई एक्सीडेंट हो जाता है, कोई बीमार हो जाता है, जॉब छूट जाती है, नाकामियां इंसान के की दहलीज पर आकर रुक जाती हैं, या जब भी इंसान मुश्किलात मसाइल में घिरता है तो फिर अल्लाह याद आता है। एक बात याद रखें कि आम दिनों में जब सुख में है, जब आराम में है, जब सेहत में है, और आप तो जवान हैं, सब ज्यादातर लोग जो बैठे हैं, मेजॉरिटी आज की इस महफिल में जवानों की है, और जवानियां, जवानियां जो है ये जवानी इंसान की उम्र का बेस्ट हिस्सा है, बेस्ट डेज हैं, दर जवानी तौबा करदन शेवाए पैगंबरे, और हमारे यहां क्या कहते हैं, जवानी में ईट ड्रिंक मैरी एंड डाई, जवानी क्या है, ये तो मजे के दिन है, ऐश के दिन है, चैटिंग करने के, और वीसीआर पे और कंप्यूटर पे और सेल फोन, सेल है कि हेल है, यानी आज के इस दौर में देखे जो मसाइल हम चले आ रहे हैं, तो अब उसमें हम क्या कर रहे हैं और हो क्या रहा है, और आप जवान हैं, अगर अल्लाह से मोहब्बत है, अगर अल्लाह से जो है वो इश्क है, तो अपनी बेस्ट चीज जो है ना उसको दे देनी चाहिए, क्योंकि जिससे मोहब्बत करते हैं ना उसको बेस्ट चीज देना चाहते हैं, मेहमानों में जो बहुत ही हमें मोहतबर लगता है हम उसको सबसे अच्छी जगह बिठाना चाहते हैं, सबसे पहले कहते हैं आप खाना ले लें, और जो अच्छा लगता है हम चाहते हैं कि उसको बेहतरीन तोहफा दें, तो इस दुनिया में सबसे बढ़कर मोहब्बत जिससे हमें होनी चाहिए वो मेरा और आपका रब है, उसी ने मुझे और आपको सब कुछ दिया, आइए अपनी जवानियां अल्लाह के नाम कर दें, और ये जवानी तो गुजर ही जानी है, ये कुफर और नाफरमानी में भी गुजर ही जाएगी, ऐश और इशरत में भी, और क्यों ना इसको अल्लाह की अतात में जो है मैं और आप गुजार दें। इस सिलसिले में खेतों को दे लो पानी के बह रही है गंगा, खेतों को दे लो पानी के बह रही है गंगा, कुछ कर लो नौजवानों उठती जवानियां हैं, यहाँ पे हम सब लोग आ गए और सारी जमीन अल्लाह की जमीन है। मैं आपसे पूछती हूँ आप सब यहाँ पे क्यों आए, मैं अपने आप से पूछती हूँ मैं यहाँ पर क्यों आई, और ज्यादातर लोग जो है वो तो क्या जवाब देंगे, आप क्या कहेंगे, आप यहाँ क्यों आए, बेटर लिविंग, बेटर स्टेटस, बेस्ट फ्यूचर, फिर अपने बच्चों के लिए, अपने बच्चों के लिए, उनके बेस्ट फ्यूचर के लिए हम सब यहाँ चले आए। सारे सहाबा जो मक्का से मदीना हिजरत करके गए थे, वो तो अल्लाह के लिए गए थे, वो तो अल्लाह के रसूल के लिए गए थे, वो अल्लाह के दीन के लिए गए थे, और हम डॉलर के पीछे यहाँ चले आए। सितारों से आगे जहां और भी हैं, अभी इश्क के इम्तहां और भी हैं। ढूंढने वाला सितारों की गुजरगाहों का अपने अफकार की दुनिया में सफर कर ना सका। जिसने सूरज की शुआओं को गिरफ्तार किया, जिंदगी की शबे तारीख सहर कर ना सका। तो आज मैं और आप सब यहाँ पर जमा हैं। यहाँ आने के बाद हमें सबसे ज्यादा जिस चीज की फिक्र होनी चाहिए वो ये कि बहसियत मुसलमान जो है, मैं यहाँ पे कैसे रहूंगी, मेरे इस्लाम का, मेरे दीन का, मेरी नमाजों का क्या होगा, और मेरे हिजाब का, मेरे जिलबाब का जो है वो क्या बनेगा। इसलिए कि मुझे और आपको सिर्फ यही नहीं रहना, इससे आगे का सफर भी तय करना है। और फिर जब अल्लाह पूछेगा कि तेरा रब कौन है, फरिश्तों की तरफ से पूछा जाएगा कि रसूल कौन था और तेरा दीन क्या था, तो क्या जवाब देंगे? क्योंकि जो दुनिया में अमल करता रहा ना, कब्र के अंदर वही सवालों का जवाब दे सकेगा। वरना लोग जो थे, जो दुनिया की जिंदगी में अल्लाह की नाफरमानी करते रहे, वहां पे जो है वो सवालों का जवाब जो है वो नहीं दे सकते। गुजरावाला के इलाके में एक आदमी था, और वो जानवरों को और अपने जो ये जानवर घास वगैरह खाते हैं उनके लिए घास बेचा करता था, और वहां पे खड़ा होकर चौराहे में कहता था, दो आने का गट्ठा लोगों, दो आने का गट्ठा। आप यूं समझ लें कि जैसे पैनीज को जमा किया जाए तो 25 को क्या कहते हैं आप, क्वार्टर। तो जैसे ये समझ लें कि क्वार्टर का जो है ना वो घास है थोड़ी सी जो बेचता था, लेकिन जो है वो सारी जिंदगी, जैसे अब तो टेप रिकॉर्डर चलते हैं ना, कि टेप रिकॉर्डर में लोग लगा देते हैं कि ये चीज इतने की है और उसको ऑन कर देते हैं, अब ये रिवाज हो गया। लेकिन उस वक्त वो अकेला ये कहता रहता था। फिर जब उसकी मौत का वक्त आया और उस पर नजा का हाल था, उसके रिश्तेदार दोस्त अहबाब जमा हुए और सब मिलकर जोर लगाने लगे कि तुम कलमा पढ़ो। उसकी जबान से कलमा ना निकला, ना उसने अपनी जिंदगी में कभी नमाज पढ़ी थी, ना कभी अल्लाह को याद किया था, ना कभी कुरान खोला था। सारे लोग कलमे का विर्द कर रहे थे और वो कहता था, दो आने का गट्ठा लोगो, दो आने का गट्ठा। इंसान जिंदगी में दिन में जो कुछ करता है, शाम में ख्वाब में भी वही आता है। और जो आप मैथ की तैयारी करें ना, रात को आप मैथ को हल कर रहे होते हैं, आप कुरान पढ़ा रहे हैं ना, रात के वक्त आप कुरान की आयतें ही जो है वो पढ़ रहे होते हैं। तो जिंदगी में जो चीजें सोचते रहे, जो चीजें बोलते रहे, जो काम करते रहे, तो जब मौत का वक्त आएगा, जब आखिरत का वक्त होगा, तो उस वक्त भी इंसान जो है उन्हीं चीजों के गिर जो है वो घूम रहा होगा। तो आइए मैं और आप ये फिक्र करें, अपने रब को पहचाने, अपने प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम की सीरत का मताला करें, और उसके बाद जो सबसे अहम बात है कि अपना दीन, जो दीन इस्लाम है, उसको अपनी जिंदगी में जारी और सारी कर लें। क्योंकि कब्र में पूछा जाएगा, माँ दीन, तेरा दीन क्या है। आप यहाँ पे रहती हैं, आपके साथ स्कूलों में और कॉलेज यूनिवर्सिटीज में सिख, हिंदू, ज्यूइश, क्रिश्चियन, डिफरेंट रिलीजन के लोग जो है वो पढ़ते हैं। अगर आपसे कोई पूछे कि आप जरा अपने इस्लाम का इंट्रोडक्शन तो करवाएं, आप में से हैं कोई बेटियां ऐसी जो उनको इंट्रोड्यूस करवा सके? अगर वो आपसे पूछे कि व्हाट इज मुस्लिम, व्हाट इज इस्लाम, आप में से कोई है जो उनको इंट्रोड्यूस करवा सके बेस्ट वे में, बहुत अच्छी डेफिनेशन में, कि ये इस्लाम है, ऐसे मुस्लिम होते हैं, ऐसा ये रिलीजन होता है? आप सोचें तो सही, आपका रिलीजन, आपका दीन, और आपको इसके बारे में पता नहीं है, जबकि ये क्वेश्चन अल्लाह ताला ने पहले ही आउट कर दिए हैं। दुनिया के इम्तिहान में क्वेश्चन आउट नहीं होते, सिलेबस बता दिया जाता है, आप दिन रात मेहनत करते हैं और जाके पेपर को अटेम्प्ट करते हैं, और यहाँ पे क्वेश्चन पहले ही आउट है। मन रबुक, मन रसूलुक, मा दीनुक, आपकी थिंकिंग क्या है, आपकी टॉकिंग क्या है, आपके एक्शन और डीड क्या है, ये सारी बातें हैं जो मुझसे और आपसे पूछी जाएंगी। और मेरी प्यारी बहनों, इससे पहले जिन लोगों पर मौत का वक्त आया, हजरत अमर बिन आस, इन्होंने मिस्र को फतह किया, फाते थे उसके, अपनी जिंदगी में कहा करते थे, मुझे उन लोगों पर ताज्जुब है जिनके होश और हवास मौत के वक्त درست ہوتے ہیں مگر موت کی حقیقت بیان نہیں کرتے. حضرت عمر بن عاص رضی اللہ عنہ جب خود موت کے کنارے پر پہنچے تو حضرت عبداللہ بن عباس رضی اللہ عنہما نے انہیں ان کی بات یاد دلائی. حضرت عمر رضی اللہ عنہ نے ٹھنڈی سانس بھری اور کہنے لگے موت کی کیفیت ناقابل بیان ہے, بس اتنا بتا سکتا ہوں مجھے ایسا معلوم ہو رہا ہے گویا آسمان مجھ پر ٹوٹ پڑا ہے اور میں دونوں کے درمیان پس رہا ہوں. میری گردن پر جیسے کوئی پہاڑ رکھا ہوا ہے, پیٹ میں کھجور کے کانٹے بھرے ہوئے ہیں اور ایسے معلوم ہو رہا ہے جیسے میری سانس سوئی کے ناکے سے گزر رہی ہے. تو آپ سوچیں کہ لوگوں سے کہتے تھے کہ یہ پتہ نہیں بتاتے نہیں ہیں نا کہ یہ وقت کیسا ہے, اپنا جب وقت آیا تو کہتے ہیں کہ بہت مشکل میں ہوں, میں کچھ نہیں بتا سکتا, ایسے ہوں جیسے پہاڑ میرے اوپر ہے, اتنے بوجھ کے تلے میں دبا ہوا ہوں. حضرت سداد بن اوس رضی اللہ عنہ کہتے ہیں موت کا لمحہ دنیا اور آخرت کی تمام ہولناکیوں سے زیادہ ہولناک ہے, آروں کے چیرنے سے زیادہ اذیت ناک, کینچیوں کے کاٹنے سے زیادہ سخت اور ہنڈیوں کے ابالنے سے زیادہ تکلیف دہ ہے. اگر مردہ زندہ ہو کر لوگوں کو موت کی سختی سے آگاہ کر دے تو لوگوں کا آرام اور نیند ختم کر دے. مجھے اور آپ کو سب کو موت کا یہ گھونٹ جو ہے وہ بھرنا ہے, اس پیالے میں سے گزرنا ہے. اس سلسلے میں حضرت سفیان سوری موت کو یاد کر کے کانپنے لگتے اور فرماتے رات کو سوتے میں اگر کوئی شور سنائی دے تو میں کانپ اٹھتا ہوں کہ کہیں ہم پر عذاب تو نازل نہیں ہونے لگا, کہ ہمارے گناہوں کی وجہ سے کہیں عذاب تو نہیں نازل ہو رہا. اور آپ نے جو ہے وہ ان کا نام بھی سنا ہوگا, امام احمد بن حنبل رحمت اللہ علیہ بالکل آخری سانسیں لے رہے تھے تو کہنے لگے ابھی نہیں ابھی نہیں ابھی نہیں. بیٹے بڑے حیران ہوئے, پاس بیٹھے تھے, کہنے لگے ابا جان آپ ایسے کیوں کہنے لگے ابھی نہیں ابھی نہیں. تو انہوں نے فرمایا کہ میرے ارد گرد شیاطین بیٹھے ہیں, ابلیس مجھ سے مخاطب ہو کر کہہ رہا ہے اے احمد افسوس صد افسوس, تم مجھ سے اپنا ایمان سلامت لیے جا رہے ہو, تم مجھ سے بچ کر چلے گئے, تو میں اسے مخاطب ہو کر کہہ رہا ہوں نہیں ابھی نہیں, ابھی میری زندگی کی چند سانسیں باقی ہیں, جب تک میری روح میرے جسم سے توحید پر نکل نہ جائے میں تجھ سے غافل نہیں رہوں گا. امام احمد بن حنبل رحمت اللہ علیہ ساری زندگی اللہ کی عبادت بندگی اطاعت کرتے رہے اور آخری وقت ہے, شیطان بہکا رہا ہے پھر بھی اس کی چال میں نہیں آئے, کیونکہ ابھی جو لوگ نماز نہیں پڑھتے, زکوٰۃ نہیں دیتے یا والدین کے ساتھ حسن سلوک نہیں کرتے, والدین کی عزت نہیں کرتے, قرآن مجید نہیں پڑھتے, کھولتے نہیں ہیں, تو شیطان بہکاتا ہے نا کہ تمہیں کیا ضرورت ہے, دیکھا جائے گا, ابھی تو بہت وقت پڑا ہے, ابھی تو میں جوان ہوں, ابھی تو یہی تو مزے کے دن ہیں اور دیکھا جائے گا, ہو کیئر, ٹھیک ہے نا. اور ہم پھر یہ سمجھتے ہیں کہ ہمارے والدین انڈیا پاکستان کے رہنے والے, یہ تو کیا ہے خواب ہے نا, یہ کیا ہے خواب, یہ نہیں جانتے کہ ہمارے مسائل کیا ہیں یا ہم کیسے رہے, ہم تو اب کینیڈا میں امریکہ میں, ہم تو یہاں کے مطابق جیسا دیس ویسا بھیس. لیکن یاد رکھیں کہ مسلمان جہاں بھی گئے دست تو دشت ہے صحرا بھی نہ چھوڑے ہم نے, گہرے ظلمات میں دوڑا دیے گھوڑے ہم نے, وہ جہاں بھی گئے لیکن وہ اپنے مشن کو اور آخرت کی تیاری کو کبھی نہیں بھولے. سلطان محمد بن محمود سلجوکی رحمت اللہ علیہ کا آخری وقت آیا, جب یہ مرنے لگے تو انہوں نے کہا کہ جتنی میری دولت, یہ کنگ تھے اپنے کنٹری کے, کہا میری دولت, میرے جتنے سرونٹ ہیں, میری فوج اور میرے خزانے جوہرات, یہ سارے جو ہیں مجھے دے دیں. اور پھر کہنے لگے میں چاہتا ہوں کہ یہ سب چیزیں وہ جو ہے یہ ساری چیزیں جو ہیں میں جو فرشتہ میری جان نکالنے کے لیے آئے گا میں اسے تحفے میں دینا چاہتا ہوں, اور اگر جو ہے جو روح قبض کرنے والا فرشتہ اسرائیل جو ہے وہ یہ بخوشی لے لے ملک الموت تو میں دینے کو تیار ہوں اور وہ مجھے جو ہے وہ چھوڑ دے. اور پھر اس کے بعد کہنے لگے افسوس کہ یہ میرا مال, میری کرسی, میری دولت, میرے سرونٹ, میرے ہیرے جوہرات, میرا شاہی خزانہ آج میرے کسی کام آنے والا نہیں, افسوس آج میری حکمرانی شکست کھا جائے گی اور میرے ساتھ صرف میرے اعمال نامے ہی جا سکیں گے, وہ اچھے ہیں یا برے. امیر معاویہ رحمت اللہ علیہ نے کہا، دنیا نے ہم سے بے وفائی کی، ہماری جوانی چھین گئی، بڑھاپا ہم پر مسلط ہو گیا، اب سوائے حسرت اور افسوس کے کچھ باقی نہیں رہا، اب اس کھیتی کی طرح ہوں جو پک چکی ہے۔ تو میری پیاری بیٹیوں، میری پیاری بہنوں، یہ زندگی جو اللہ نے مجھے اور آپ کو دی ہے، اللہ ضرور پوچھے گا کہ میں نے کس مقصد کے لیے دی تھی، تم کیا کرتے رہے۔ میں نے تو تمہیں اس لیے دی تھی کہ تم میں سے بہترین عمل کرنے والا کون ہے، اور تم ساری زندگی دنیا کے پیچھے بھاگتے رہے۔ اب آپ دیکھیں کہ آپ میں سے وہ بیٹیاں اور بیٹے، وہ ہمارے بچے جو یہاں کے پبلک سکولوں میں جاتے ہیں، یہاں یونیورسٹی اور کالجز میں جاتے ہیں، اور یہاں کا ماحول، اب یہاں پہ جو ہے وہ اپوزٹ سیکس جو ہے، اور پھر بیوٹی بھی ہے، پھر شیطانیت بھی ہے، اور یعنی فحاشی بھی ہے، اور اس کے نتیجے میں ایمان اور کفر جو ہے اس کی آپس میں جو ہے وہ کشمکش اور جنگ رہتی ہے۔ اب ایک کوشچن مارک ہے جو آپ سب کے لیے ہے، ایک کوشچن ہے کہ آپ وہاں پہ جا کے اپنی عزت کی، اپنی عصمت کی، اپنے اخلاق کی، اپنے کردار کی کتنی حفاظت کرتی ہیں؟ آپ اپنے اسلام پر کوئی بٹا نہیں لگنے دیتی، کیونکہ آپ کو پتہ ہے نا کہ اسلام میں کیا ہے کہ لڑکی لڑکے کو فرینڈ نہیں بنا سکتی، مرد کسی اور غیر عورت کو، اور کوئی عورت کسی غیر مرد کو دوست نہیں بنا سکتی۔ دوست کون ہو سکتے ہیں؟ جو مسلمان ہوں، اور لڑکیاں لڑکیوں کی دوست ہوں گی، اور لڑکے جو ہیں وہ لڑکوں کے دوست ہوں گے۔ اور لڑکیوں سے بھی دوستی کرتے وقت ہم اس بات کو دیکھیں گے کہ جو بہترین مسلمان ہیں، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، تم میں سے ہر ایک جو ہے وہ دوسرے کے دین پر ہے، بس تم دیکھ لو کہ کس کو اپنا دوست بناتے ہو۔ تو دوسرے دوست سے جب ملتے جلتے ہیں نا، تو یہ جو پیئر پریشر میں کیا ہوتا ہے کہ جیسے سب بیہیو کر رہے ہیں، پہن رہے ہیں، سب کچھ کر رہے ہیں، تو ویسے ہی پھر سب چاہتے ہیں کہ ہم بھی ایسے ہی کریں نا۔ یہ بھول کر کے غلط ہے کہ صحیح ہے۔ جیسے یہاں کا پیئر پریشر کیا ہے کہ ہر لڑکے کے ساتھ کوئی لڑکی یا لڑکی کے ساتھ کوئی لڑکا، اور اگر کسی کے ساتھ ایسا نہ ہو تو گویا اس کو جو ہے وہ اگنور کر دیا گیا، یا یہاں کی سوسائٹی کی یہ سمجھا جاتا ہے کہ مجبوری ہے، مطلب اس کو کوئی پسند ہی نہیں کرتا نا۔ لیکن آپ اس میں اللہ کی نظروں کو محسوس کرتے ہوئے، اللہ کی محبت کو محسوس کرتے ہوئے سوچیں کہ میرے رب نے یہ کرائیٹیریا نہیں دیا، میرے رب کا دیا ہوا یہ معیار نہیں ہے، اور یہ مشکل ہے لیکن ناممکن نہیں ہے۔ اس لیے کہ جو چیز میرے رب کو پسند ہے مجھے وہی کام کرنا ہے، اور اس کے لیے مشکل تو ہوگی، اپنی خواہشات، اپنی وشز جو ہیں ان کو چھوڑنا پڑے گا، اور رب کی رضا جو ہے وہ اس کو دیکھنا پڑے گا۔ اپنی موت کی تیاری، اپنے رب سے ملاقات کی تیاری، یہ سب چیزیں جو ہے وہ بہت ضروری ہیں۔ اور اس کے لیے پھر کیا کرنا ہے کہ اللہ کے پاس جانے سے پہلے حسن اعمال کو اپنے ساتھ لے کر جانا ہے۔ تو پہلی چیز جو عمل کے لیے لینی ہے وہ یہ کہ بیسٹ فرینڈ شپ ہونی چاہیے۔ حضرت عمر فاروق رضی اللہ عنہ ایک دفعہ اپنے دوستوں کے ساتھ بیٹھے ہوئے تھے اور کہنے لگے کہ ہر دوست میرا جو ہر شخص جو ہے نا اپنی اپنی خواہش بتائے۔ ایک صحابی نے کہا کہ میں چاہتا ہوں میرے پاس احد پہاڑ جتنا سونا ہو، اس کو میں اللہ کے راستے میں خرچ کر دوں۔ دوسرے صحابی کہنے لگے میرا دل چاہتا ہے کہ میں اللہ کے راستے میں لڑوں اور شہید ہو جاؤں۔ ہر کوئی اپنی اپنی خواہش بتا رہا تھا۔ اب حضرت عمر رضی اللہ عنہ سے پوچھا جانے لگا کہ آپ اپنی خواہش بتائیں، تو انہوں نے کہا کہ میری یہ خواہش ہے کہ عمر کا گھر جو ہے وہ بلال، خبیب، خباب اور اس طرح کے صحابہ سے عمر کا صحن بھر جائے اور عمر ان کے درمیان میں بیٹھے۔ تو یہ صحابہ کیسے صحابہ تھے؟ بلال حبشی رضی اللہ عنہ، احد احد کی چیخیں نکلتی تھیں، دشمن اور کافر جو تھے وہ تپتی ریت پر لٹاتے تھے، گرم لوہا جو تھا ان کو لگاتے تھے، اور ان کو پھر مکہ کی گلیوں میں گھسیٹتے تھے۔ حرہ کا علاقہ اور مکہ کی گرمی، شدید گرمی، ان کی کمر سے چربی پگھل کر دہکتے کوئلوں کو بچا دیتی تھی، لیکن وہ احد احد کہنا نہیں چھوڑتے تھے۔ احد کیا ہے؟ اللہ ایک ہے، میں کسی کا کہنا نہیں مانوں گا، میں کسی کا کہنا نہیں مانوں گا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اے بلال، جب میں معراج پر گیا تو اپنے قدموں کے آگے تیرے قدموں کی آواز سنی۔ رسول اللہ کے قدموں کے آگے جنت میں कहा जन्नत में अपने से आगे तेरे कदमों की आवाज सुनी, वो मोटे मोटे होंठों वाला, काली रंगत, हबशा का रहने वाला, गुलाम, कोई जायदाद नहीं, कोई मलकियत नहीं, कोई ब्यूटी नहीं, कोई कुर्सी और दौलत नहीं, दुनिया में जन्नत की बिशारत मिल गई। तो मेरी बहनों, जन्नत ऐसे नहीं मिल सकती, जन्नत के लिए कुर्बानियां देनी पड़ेंगी, ख्वाहिशात को ठुकराना पड़ेगा, बेस्ट फ्रेंडशिप, और बेस्ट फ्रेंड अल्लाह है, फिर उसके साथ कुरान से दोस्ती करें, कुरान हमारा दोस्त बनना चाहिए, सुबह शाम दिन रात कुरान की तिलावत, क्योंकि कुरान में ये बताया गया है कि वो कौन से काम है जो अल्लाह पसंद करता है और कौन से काम है जिनको अल्लाह नापसंद करता है। फिर तीसरी अहम बात जो करनी चाहिए, नमाज की पाबंदी। आज वो बहन जिसकी नमाज जनाजा पढ़ी गई, इससे पहले कि मेरी और आपकी नमाज पढ़ी जाए, आइए हम अपनी नमाज पढ़ें। नमाज जनाजा तो दूसरे पढ़ेंगे ना, और ये मगफरत की एक दुआ है, नमाज जनाजा तोहफा है मगफरत की दुआ का, कि अल्लाह तो इसको माफ कर दे। आज वो हमारी बहन हमेशा के लिए दूसरों की दुआओं की मोहताज हो गई, उसके अमलों का दफ्तर बंद हो गया। हाँ, वो दुनिया में अगर कोई सदका जारिया छोड़ गई या उसकी नेक औलाद है, अब कुछ भी नहीं हो सकता इसके सिवा। इससे पहले कि हमारे अमाल का दफ्तर बंद हो जाए, आइए नेक अमाल करें, आइए हुस्ने किरदार से अपने आप को मुजयन करें, आइए बहादुर बन जाएं, आइए ऑर्गेनाइज करें अपनी लाइफ को। और हमें तो खुद अच्छा मुसलमान बनना है, अपने मुसलमानों को दीन बताना है, और फिर यहां की कुफर की दुनिया में दीन को फैलाना है। चाहते हो चमन में गर लाली तो खूने जिगर अर्जा कर दो, चाहते हो चमन में गर लाली खूने जिगर अर्जा कर दो, यूं सिर्फ खिजा के मातम से तखलीके बहारा क्या होगी। रबीउल अव्वल का महीना है, जगह जगह जो है वो सीरत के जलसे हो रहे हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की याद में नाते पढ़ी जा रही हैं। हकीकत यह है कि लोग रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से बहुत मोहब्बत करते हैं। खुदा की कसम, किसी कौम ने अपने रहनुमा से इतनी मोहब्बत नहीं की जितनी मुसलमान रसूलुल्लाह से करते हैं। लेकिन अफसोस, आज ये मोहब्बत जो है, मोहब्बत अमल से महरूम है, अमली लिहाज से ये मोहब्बत जो है वो बांझ हो गई है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के सहाबा और सहाबियात मोहब्बत भी करते थे, अतात भी करते थे। आज इश्क के नारे बहुत हैं, आज कवालियां हैं, बेगे हैं, झंडियां हैं, भंगड़ा है, प्लग चलते हैं, पीछे भंगड़ा लोग डाल रहे हैं, डांस कर रहे हैं, म्यूजिक और कई खुराफात जो हैं वो इस मौके में शामिल हो गई हैं। मेरी प्यारी बहनों, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम वुजू कर रहे थे, आपके वुजू का गिरता हुआ पानी सहाबा हाथों पे और चेहरे पे मल रहे थे, गिरने नीचे नहीं दे रहे थे। पूछा कि क्यों, कहा कि अल्लाह और अल्लाह के रसूल से मोहब्बत की वजह से। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अगर तुम अल्लाह और अल्लाह के रसूल से मोहब्बत करते हो तो तीन काम करो, जब बात करो तो हमेशा सच बोलो, झूठ नहीं बोलना। आप देखें कि जब बात करो तो सच बोलो, दूसरी बात हमसायों से हुस्ने सुलूक करो, तीसरी बात जब कोई इमानत तुम्हारे पास रखी जाए तो उसमें खयानत नहीं करो। तो आपने अमल के काम बताए, ये नहीं कहा कि हाँ बस ठीक है कि जो है वो, ये नहीं कहा कि आप जो है वो सिर्फ पानी ही मल लें और फिर फारिग। तो हमारी क्या जिम्मेदारी बनती है कि हम रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत का मताला करें, उन्हें अपना हीरो बनाएं, उन्हें अपना रोल मॉडल बनाएं। जब किसी को फॉलो करने की बात होती है तो कोई फिल्मी एक्टर, कोई मॉडलिंग करने वाली लड़की, लेडी डियाना की स्माइल, उसका हेयर स्टाइल, और इमरान खान या कोई भी जो भी कोई खिलाड़ी है, हम कहते हैं कि ये मेरा जो है वो रोल मॉडल है, फलां फलां शख्स ने ऐसे कपड़े पहने थे। हालांकि कुरान कपड़े पहनने के तीन मकासिद बताता है। पहली चीज क्या है कि काबिले सतर, जिस्म के जो काबिले सतर हिस्से हैं, लिबास हमारा उनको ढांप दे। दूसरी बात क्या है कि लिबास जो है वो जीनत का जरिया भी हो। और तीसरी चीज ये है कि सर्दी और गर्मी से बचाए। सूरत अल आराफ अब आप देखिए कि आपका लिबास जो है वो कैसा है, क्या जिस्म के काबिले शर्म हिस्सों को ढांपता है, और ये जो चेस्ट है कहा कि इसके ऊपर ओढ़नी दे के रखो। युदनी अलैहिन्न मिन जलाबीबिहिन्न, आप सूरत नूर और अजाब को पढ़िए, अल्लाह ने एक एक चीज को क्लियर करके रखा है कि इसको जो है ना छुपा के रखो। अव्वल तो हिजाब स्काफ लेते ही नहीं, और ले भी लेते हैं तो एक इस तरफ को डाल लेते हैं और एक इस तरफ, और ये चीज जो है ना ये आगे से बिल्कुल नुमाया होती है। और फिर कानों को भी बाहर, कानों को भी हम बाहर निकाल लेते हैं, और फिर बाल इनको भी छुपाना है तो आधा सर जो है उसको भी हम कर लेते हैं। तो घर के अंदर शोहर के लिए आप तैयार हो, शोहर के लिए तैयार होना इबादत है, लेकिन जब घर में होते हैं बी फत्तों बनकर रहते हैं, सलवार कोई, कमीज कोई, दुपट्टा कोई, और जब बाहर निकलते हैं तो फिर जो है वो तैयार होते हैं। शौहर ही पूछता खैर है, अम्मी पूछती है, बच्चे पूछते हैं अम्मी आप कहीं जा रही हैं, बाजार जाना है, बाहर घूमना है, कहीं जाना है, तो तैयारी करते हैं। तो शौहर के लिए तैयार होना ये इबादत है, और बच्चियां जो है घर के अंदर हुदूद के अंदर जहां पे गैर मर्द नहीं है, लड़के नहीं है, वहां आप तैयार हो सकती हैं, बाल बनाए, कपड़े अच्छे पहने, आप तैयार हो सकती हैं। इस्लाम मना नहीं करता तैयार होने से, लेकिन कुछ बाउंड्रीज हैं, कुछ लिमिटेशन हैं, बस उसका ख्याल रखना है। और जब अल्लाह को राजी करना है तो उन बाउंड्रीज, उन लिमिटेशन का ख्याल रखना हमारे लिए कुछ भी मुश्किल नहीं है। तो असल चीज क्या है कि सबसे पहला मकसद के लिबास जो है ना बारीक नहीं होना चाहिए, बारीक नहीं होना चाहिए, टाइट नहीं होना चाहिए। लड़कियों का लिबास लड़कों जैसा नहीं होना चाहिए, क्योंकि यहाँ की सोसाइटी में रहते हुए जैसे अगर आप यहाँ पे रह रही हैं, आप पैंट भी पहन लेती हैं, इसमें हर्ज की बात नहीं है कि पैंट पहने, लेकिन पैंट लूज होनी चाहिए और ऊपर जो शर्ट है फिर वो घुटनों तक नीचे होनी चाहिए, क्योंकि ये जो हिप्स और ये जो ये चीज जो है ये प्रोमिनेंट होकर नंगी होकर नजर ना आए, क्योंकि बिल्कुल साथ जब टाइट होती है पैंट तो उससे जो है वो औरत की औरत औरत नहीं रहती, हया नहीं रहती। तो इस सिलसिले में हम लिबास का इंतखाब करते हुए लड़कियों का लिबास, औरतों का लिबास मर्दों की मुशाबहत वाला नहीं होना चाहिए, रिजेंबलेंस नहीं उनसे रखता हो, टाइट ना हो, बारीक ना हो। और आप तो इस्लाम के फ्लैग हैं, माशाल्लाह आप में से जो बेटियां स्काफ पहनती हैं, जिलबाब लेती हैं, आप तो चलता फिरता इस्लाम का इश्तिहार है, एडवर्टाइजमेंट है, किसी को भी बताने की जरूरत नहीं कि आप मुस्लिम हैं। आप जहां जहां से जिन जिन रास्तों से गुजरेंगी खुद ब खुद लोगों को पता चल जाएगा कि ये बेटियां और ये बहनें मुसलमान हैं, और आप इस्लाम जो है इस्लाम को फैलाती चलेंगी। मुझको मालूम है तुम बदल जाओगे जाके परदेश में, चाहतों की हदों से निकल जाओगे जाके परदेश में, अपनी पहचान को ख्वाहिशों के समंदर में घर खो दिया, दास्तानों में फिर तुम भी ढल जाओगे जाके परदेश में, एन मुमकिन है जब तुम वहां जाओ तो और बढ़ जाए दुख, किसने तुमसे कहा है बहल जाओगे जाके परदेश में। ये बता दूं तुम्हें सर्दियां आग बरसाएंगी इस जगह, सोच लो अब भी तुम वरना जल जाओगे जाके परदेश में। मेरी प्यारी बहनों, हम सब यहाँ पे आ गए, और अब आने के बाद असल जिम्मेदारी क्या है कि फिक्र करें अपने ईमान की, अपने किरदार की, अल्लाह से मोहब्बत की, अपने दीने इस्लाम को जिंदा करें, कुरानी आयात को अपना सरमाया बनाएं, क्योंकि रसूल कयामत के दिन ये गवाही देगा, وقال الرسول يا رب ان قوم اتخذوا هذا القران مهجورا, रसूल कहेगा कि रब, ऐ मेरे रब, मेरी कौम ने कुरान को छोड़ दिया था। इसका ये मतलब नहीं कि कुरान की तिलावत नहीं करते थे, तिलावत करने वाले तो बहुत हैं, लेकिन आज कुरान की आयात मुर्दा हो गई हैं, तिलावत करके गुजर जाते हैं। कुरान की आयत कहती है अकीमुस सलाह, नमाज कायम करो, हम ये पढ़कर गुजर जाते हैं। हम नमाज पढ़ने के लिए फरिश्ते नाजिल होने हैं, हम ही ने तो पढ़नी है ना। कुरान कहता है वबिल वालिदैनि एहसाना, वबिल वालिदैनि एहसाना, वालदैन के साथ हुस्ने सुलूक करो। हम कहते हैं ओल्ड हाउसेज हैं वालदैन के लिए, और हम कहते हैं अम्मी एक तो आपके मुंह पर मेरा नाम चढ़ा हुआ है, बस मुझे ही आप बुलाती रहती हैं, वो भाई भी तो है, वो पापा भी तो है, वो बहन भी तो है, जब देखो वो जरा फोन उठाना, वो जरा दरवाजा देखना, जरा पानी का गिलास, बेटा चाय का एक कप, बस मैं ही रह गई हूं। और आपको पता है वालदैन का दिल दुखाना गुनाह कबीरा है, और एहसान वालदैन के साथ एहसान के दर्जे की नेकी करना, इसमें जिस्मानी तौर पर खिदमत भी करनी है, माल भी खर्च करना है, नंबर तीन उनका अदब और एहतराम भी करना है, उनसे बदतमीजी नहीं करनी, रूडली बात नहीं करनी, ये नहीं कहना कि आई डोंट केयर, या अपने कंधे उठाकर या अपनी जबान के साथ किसी इस तरह से कि जिससे वालदैन का दिल दुख जाए और फिर जो है वो उनका एहतराम ना किया जाए या ख्याल ना किया जाए। तो वालदैन के साथ हुस्ने सलूक करना है, और उसके साथ जो फिर अहम बात है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अताअत करना। कुरान बार बार कहता है कि अतीउल्लाह व अतीउर रसूल, और इस महीने में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम रबीउल अव्वल के महीने में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम दुनिया में आए, और जो है वो रबीउल अव्वल के महीने में हमारी बहुत सी बहनें बहुत से प्रोग्राम करती हैं, और अल्हम्दुलिल्लाह के लोग प्यारे रसूल से मुसलमान बहुत मोहब्बत करते हैं, और आम तौर पर अगर आम दिनों में कोई याद ना भी करे तो रबीउल अव्वल के महीने में लोग जो है वो याद करते हैं। ये भी अल्लाह का शुक्र है कि चले कभी किसी वक्त ही सही, और कोई कोई लम्हा होता है कि जब इंसान जो है जिसको हदायत मिल जाती है, कोई एक महफिल, कोई एक जुमला, कोई एक आयत, कोई एक हदीस किसी की जिंदगी में एक इंकलाब ला सकती है। तो मेरी प्यारी बहनों, जब भी हम बैठे जमा हो तो हमें जरूर ये सोचना चाहिए कि हम रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत का हक कैसे अदा कर सकते हैं। तो पहली चीज, आपकी सीरत का मताला किया जाए। लकद काना लकुम फी रसूलिल्लाहि उस्वतुन हसना, बेशक तुम्हारे लिए रसूल अल्लाह की जिंदगी में बेहतरीन नमूना है। दूसरी चीज, मन अताकुम रसूलु फखुजूहु वमा नहाकुम अन्हु फंतहू, रसूल जो दे वो ले लो और जिससे मना करे उससे रुक जाओ। तो जिंदगी गुजारने के तौर तरीके, कैसे रहें, कैसे बोलें, क्या पहने, क्या करें, क्या नहीं करें, ये हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से लेने हैं। और फिर ये बात भी हम सबको याद रखनी चाहिए कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फौत हो चुके हैं, क्योंकि बाज बहने जो हैं रसूल अल्लाह की मोहब्बत ही में महफिल मिलाद का इनेकाद करती हैं, और मिलाद जो है ना ये कहते हैं विलादत को, तो ईद मिलादुन नबी की तकरीब मुनक्किद की जाती है, तो ईद का मतलब होता है खुशी और मिलाद विलादत की खुशी। तो एक बात आप याद रखें कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम रबीउल अव्वल के महीने में आए भी और चले भी गए, इसी महीने में गए। दूसरी बात, रसूलुल्लाह ने अपनी जिंदगी में अपनी पैदाइश की खुशी कभी नहीं मनाई, आपने मुसलमानों को दो ईदों की खुशखबरी दी, तीसरी ईद नहीं थी कि मेरी पैदाइश जो है वो तीसरी ईद है। आपने कहा, जब आप मदीना आए तो आपने कहा कि मुसलमानों अल्लाह ने तुम्हें दो ईदें दी हैं, एक ईद उल फित्र और दूसरी ईद उल अजहा, तो ये दो दिन खुशी के दिन हैं, तो मुसलमानों को एक साल में दो ईदें दी गई हैं, तीसरी ईद नहीं है। ये बहुत सालों बाद ईरान में ईद मिलादुन नबी फिर शुरू हुई, और बाज लोग कहते हैं, इसकी आप रिसर्च करें, बाज लोग कहते हैं कि ये क्रिश्चियनिटी को फॉलो करते हुए शुरू किया गया, पहले क्रिश्चियनिटी में भी ऐसे नहीं था जैसे अब क्रिसमस डे जो है मनाया जाता है, हर तरफ झंडियां हैं, लाइटनिंग होती है, हजारों लाखों डॉलर खर्च होते हैं, और एक दिन और एक रात में इतनी कसरत से शराब पी जाती है कि पूरे साल नहीं, और एक रात में इतने गुनाह होते हैं क्रिसमस डे के मौके पर, जिना और शराब और दूसरी चीजें, कि बाकी साल को भी वो शिकस्त दे जाएं। तो शुरू में जो था ये सब कुछ भी नहीं था, जब वो दिन आने लगा तो कहते हैं कि शुरू में जो है वो तकरीरें होती थी कि हजरत ईसा अलैहिस्सलाम जो है उनकी तालीमात लोगों को बताई जाए, और फिर हर तरह का जो रंगीन लोग हैं वो नहीं आते थे, नौजवान तबका रंगीन लोग, तो कुछ लोगों ने कहा कि थोड़ा सा इसमें जरा ढोल ढमका और ये जरा ये चीजें भी शामिल कर लेते हैं, तो आहिस्ता आहिस्ता बदल कर अब ये क्रिसमस डे जो है वो बन चुका है। और इसी तरह आप देखें ईद मिलादुन ये रबीउल अव्वल के महीने में, अब बहुत सी और चीजें भी अब इसमें शामिल होने लग गई हैं। अब जैसे जब मिलाद ईद मिलादुन नबी मनाया जाता है, इसका मतलब तीसरी ईद, अब रसूल अल्लाह ने दी नहीं, अल्लाह ने दी नहीं, आपने रहनुमाई नहीं की, तो हमें भी जो हम प्रोग्राम करें तो सीरत का प्रोग्राम कर सकते हैं, दर्स का प्रोग्राम, या हम मिलकर कुरान और हदीस से रसूल अल्लाह के बारे में जानना चाहते हैं, मुख्तलिफ आप उसको नाम दे सकते हैं, तो ये नाम देने से परहेज करना चाहिए, इसलिए कि इस्लाम में बर्थडे का तसव्वुर नहीं है। मैं ये नहीं कह रही कि हराम है, अगर कोई बर्थडे मनाए तो हराम है, मैं ये नहीं कह रही, लेकिन इस्लाम में बर्थडे का तसव्वुर नहीं, ये गैर जरूरी चीज है, کیونکہ اسلام ڈیز منانے سے زیادہ عمل پہ توجہ دیتا ہے. الا الذین آمنوا وعملوا الصالحات. اور یہاں پہ رہتے ہوئے مدر ڈے سال میں ایک دفعہ پھولوں کا گلدستہ, شیرینی مٹھائی, اس کے بعد اولڈ ہاؤسز ہیں اور والدین ہیں, مدر ڈے, فادر ڈے, فادر ڈے, اور پھر اس کے بعد یعنی اظہار ہے آئی لو یو, آئی کس یو, آئی مس یو. اور حقیقت کیا ہے کہ اندر نفرتیں ہیں, ادھر گرل فرینڈ ہے, ادھر بوائے فرینڈ ہے, ڈفرینٹ لوگوں کے راستے ہیں, ڈفرینٹ ایٹیچیوڈ ہے. اور اسلام کیا کہتا ہے کہ تمہارے والدین تمہاری جنت ہے, خدمت کرو اور جنت کماؤ. عورت جو ہے وہ اپنے شوہر کی عزت کرے, اس کی اطاعت کرے, اسے محبت کرے, تو پھر جنت کے جس دروازے سے چاہے داخل ہو گئے ہو جائے. اسی طرح شوہر جو ہے بیوی بچوں پہ خرچ کرے بہترین صدقہ ہے, ان سے محبت کرے, ان کا بہترین رفیق بنے اور اچھی بچوں کی تربیت کرتا ہے تو اس کے لیے جنت ہے. تو آپس میں رشتے ناطے, حقوق اور فرائض کا جو ہے وہ تعین کرتے ہوئے, ان کو سمجھتے ہوئے ادا کرنا, اسی طرح ہم سب جنت میں داخل ہو سکتے ہیں. اور پھر ایک اور خاص بات جو اس موقع پہ یاد رکھنے والی ہے, گو کہ جو بہنیں بھی عید میلاد النبی کرتی ہیں محبت میں اور شوق میں ہی کرتی ہیں رسول اللہ سے محبت کے اظہار میں, لیکن آپ اس کو اسٹڈی کریں کہ کیا قرآن اور حدیث سے اس کی کوئی دلیل ملتی ہے. اور جب رسول اللہ نے نہیں کی, قرآن سے نہیں ملتی, رسول اللہ کے صحابہ مجھ سے اور آپ سے زیادہ رسول اللہ سے محبت کرتے تھے, آپ نے کبھی کوئی ایک عید میلاد النبی نہیں کی رسول اللہ کی زندگی میں, جب فوت ہو گئے اس کے بعد بھی نہیں کہ اب موجود نہیں ہے تو ابھی عید میلاد النبی کر لیتے ہیں, تو آپ کی ولادت کا ڈے نہیں منایا, اور نہ ہی کبھی صحابہ نے منایا, نہ تابعین نے, نہ تبا تابعین نے. یہ بہت بعد کی پیداوار ہے, کیونکہ جب ان لوگ اصل سے ہٹ جاتے ہیں پھر انہی چیزوں میں جو ہے وہ گم ہو جاتے ہیں. پھر اس میں ایک اور چیز جس کی طرف ہم سب کو سوچنا چاہیے کہ جب میلاد کیا جاتا ہے سب کھڑے ہو جاتے ہیں اور پھر کہتے ہیں رسول اللہ محفل میں تشریف لے آئے ہیں, نکل جائے جو بے ادب ہو, تو آپ یاد رکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم محفل میں تشریف نہیں لا سکتے, وہ تو انسان ہے, وہ دنیا سے چلے گئے. آپ دیکھیے سورت زمر آیت 30, انکا میتون و انہم میتون, اللہ تعالیٰ فرماتے ہیں محمد آپ بھی مرنے والے ہیں اور یہ کافر اور مشرک بھی مرنے والے ہیں. پھر اسی طرح سورت آل عمران آیت 144, وما محمد الا رسول قد خلت من قبلہ الرسل افائم مات او قتل انقلبتم علی اعقابکم ومن ينقلب علی عقبیہ فلن یضر اللہ شیئا وسیجزی اللہ الشاکرین. محمد صلی اللہ علیہ وسلم, اور محمد صلی اللہ علیہ وسلم جب محمد کا نام لیا جائے تو کیا کہنا چاہیے؟ صلی اللہ علیہ وسلم. یہ محبت کا تقاضا ہے کہ ان پر درود بھیجے, یہ سب سے چھوٹا درود ہے. اور محمد, سب بولے, اور محمد صلی اللہ علیہ وسلم, محمد
صلی اللہ علیہ
وسلم. آواز نہیں آ رہی, محمد صلی اللہ علیہ وسلم. اس کے سوا کچھ نہیں کہ بس ایک رسول ہے, ان سے پہلے اور رسول بھی گزر چکے ہیں, پھر کیا اگر وہ مر جائیں یا قتل کر دیے جائیں تو تم لوگ الٹے پاؤں پھر جاؤ گے. رسول اللہ صلی اللہ علیہ وسلم جب فوت ہو گئے صحابہ غم میں تھے, عمر فاروق رضی اللہ عنہ تلوار لے کر کھڑے ہو گئے اور کہنے لگے کہ کوئی کہے گا کہ رسول فوت ہو گیا نا تو بس یہ تلوار سے اس کی گردن اڑا دوں گا, ماننے کو تیار نہیں تھے. اس وقت حضرت ابو بکر صدیق رضی اللہ عنہ اٹھ کر کھڑے ہوئے, آپ نے ایک خطبہ دیا اور فرمایا من کان یعبد محمدا فإن محمدا قد مات, کہا جو شخص محمد کی عبادت کرتا تھا اسے معلوم ہونا چاہیے کہ محمد پر موت واقعہ ہو چکی ہے. یہ بخاری شریف کی روایت ہے. اور اللہ تعالیٰ قرآن میں بار بار کہتے ہیں کہ جتنے رسول بھیجے انسان تھے, بشر تھے, کھاتے پیتے تھے, گلیوں میں چلتے تھے, بیوی بچے رکھتے تھے, تو بشر پر موت تو آنی ہے, کل نفس ذائقۃ الموت, تو رسول اللہ صلی اللہ علیہ وسلم موت ہو چکے ہیں. اور یہ تو پھر شرکیہ بات ہے اگر کہی جائے کہ رسول اللہ محفل میں تشریف لائے ہیں اور اٹھ کر کھڑا ہو جائے اور جو کھڑا نہیں ہو تو وہ بے ادب ہے. ویسے رسول اللہ صلی اللہ علیہ وسلم کا ادب کرنا, آپ کی تعلیمات کا ادب کرنا اور آپ کی سنت پر عمل کرنا, آپ کی جو باتیں ہیں ان سے ہٹ کر اپنی رائے کو جو ہے وہ ترجیح نہ دینا, یہ چیزیں اہم ہیں. اور اب یہ سوال پیدا ہو سکتا ہے کہ پھر ہمارا درود رسول اللہ تک کیسے پہنچتا ہے, کیونکہ اللہ رب العزت نے خود قرآن میں جو ہے یہ حکم دیا کہ اللہ کے فرشتے جو ہے وہ پیارے رسول صلی اللہ علیہ وسلم پر درود بھیجتے ہیں. تو اے ایمان لانے والوں, تم بھی جو ہے وہ رسول اللہ صلی اللہ علیہ وسلم پر درود بھیجو. ان اللہ و ملائکتہ یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. تو ہمیں بھی رسول اللہ پر درود بھیجنا چاہیے. اس سلسلے میں آپ یہ بات یاد رکھیں کہ اللہ تعالیٰ نے بعض فرشتوں کی یہ ذمہ داری لگا رکھی ہے کہ وہ زمین میں گشت کرتے رہیں، چکر لگاتے رہیں، اور جو بھی آپ پر درود و سلام بھیجے اسے رسول اللہ صلی اللہ علیہ وسلم تک پہنچاتے رہیں. تو وہ فرشتے جو ہیں وہ درود رسول اللہ کو پہنچا دیتے ہیں اور رسول اللہ صلی اللہ علیہ وسلم انہیں سنتے ہیں اور اس کا جواب دیتے ہیں. اور اگر آپ عام قبروں میں بھی جائیں اور آپ السلام علیکم یا اہل القبور کہیں تو قبروں والے جو ہیں وہ سنتے ہیں، اور لیکن جو جواب دیتے ہیں وہ ہم نہیں سن سکتے. لیکن تو قبروں میں جو بھی ہیں ان کی کیفیت ہم نہیں جان سکتے، اور اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم فوت ہو چکے ہیں لیکن ان کی موت کی کیفیت کیسی ہے ہم نہیں جانتے. اور جن چیزوں کی ہمیں حقیقت بتائی نہیں گئی قرآن و حدیث میں ہمیں اس کی کھوج بھی نہیں لگانی چاہیے. جو باتیں پتہ چل جائیں اس پر ایمان لاتے ہوئے، اس پر عمل کرتے ہوئے اپنی زندگیوں کو جو ہے وہ آگے بڑھانا چاہیے. تو میری پیاری بہنوں، آج کے اس پورے جو درس ہے اس سے ہم نے عمل کے لیے کیا اصول لیے؟ سب سے پہلی بات کہ میں نے کیا اللہ سے ملاقات کی تیاری کر لی ہے. نمبر دو کہ میرا شمار جو ہے وہ اللہ کے فیورٹ لوگوں میں ہے یا ان لوگوں میں جو جن کو اللہ ڈس لائک کرتا ہے. آپ اپنے آپ سے یہ پوچھیں. تیسرا سوال، کیا میں نے قرآن کو ترجمہ تفسیر سے پڑھ لیا ہے؟ کیونکہ یہ میرا سلیبس ہے، کورس ہے، پورا قرآن ترجمہ تفسیر سے پڑھنا ہے، اور پھر حدیث کا مطالعہ، سیرت کا مطالعہ، سورت فاتحہ سے لے کر الناس تک، کیونکہ اللہ تو پوچھے گا پھر ہم کیا جواب دیں گے. تو اکارڈنگ ٹو قرآن و سننا ہمیں زندگی گزارنی ہے. یہی دین ہے، یہی اسلام ہے، یہی زندگی گزارنے کا طریقہ ہے. تو یہ ہمارا تیسرا سوال ہے. چوتھا، کیا میں نماز باقاعدگی سے ادا کرتی ہوں؟ سورت مدثر میں اللہ رب العزت فرماتے ہیں جب لوگوں کو جہنم میں ڈالا جائے گا تو فرشتے ان سے پوچھیں گے تم جہنم میں کیوں آ گئے؟ وہ کہیں گے، فرشتے کہیں گے، ما سلککم فی سقر قالوا لم نکن من المصلین. فرشتے کہیں گے کیا چیز تمہیں جہنم میں لے گئی؟ تو وہ کہیں گے ہم نماز پڑھنے والے نہیں تھے. تو پیاری بیٹیوں، پیاری بہنوں، ہم میں سے ہر مسلمان کو 5 وقت کی نماز جو ہے نا پابندی سے ادا کرنی چاہیے. اب یہ نہیں کہ امی اٹھا رہی ہیں، ہاں ایک سائڈ بدلی پھر دوسری سائڈ بدلی اور پھر یہ کیا مصیبت ہے اور یہ کیا مشکل ہے اور اچھا پھر کل سے شروع کریں گے. اور جو ابھی اور آج سے شروع نہیں کرتا اس کی زندگی کی پھر رات آ جاتی ہے شام، پھر کبھی اس کی زندگی میں جو ہے نا وہ وقت نہیں آتا کہ وہ نماز پڑھے. تو 5 وقت کی نماز باقاعدگی سے ادا کرنا، اس طرح ہم اللہ سے ملاقات کی تیاری کر سکتے ہیں. پھر اسی طرح جو ہے وہ آپ مزید ایک نمبر اور یہ کہ ہم اپنے لباس کا خیال رکھیں. جب آپ یہ گھر سے باہر نکلیں، ہر مسلمان عورت، ہر مسلمان لڑکی، اسی طرح لڑکا مرد، سب کو دیکھنا چاہیے. یعنی جو ہے وہ لڑکیاں لڑکے بن کر کے پتہ نہیں چلتا کہ یہ لڑکا ہے کہ لڑکی، اور لڑکے لڑکیاں بن کر، تو یہ چیز صحیح نہیں ہے. ہم حیا کا لباس، تقوی کا لباس، اور وہ لباس جو اللہ کو پسند ہے اور اللہ کے رسول کو پسند ہے، اور اس کے ساتھ اللہ کے حقوق ادا کرنے کے ساتھ ساتھ ہم جو ہے وہ بندوں کے حقوق بھی ادا کریں. اللہ تعالی ہم سب کو عمل کرنے والا بنائے، ہم سب سے راضی ہو جائے، اور ہم سے ایسے عمل کروائے جس سے اللہ جو ہے وہ راضی ہو جائے. جنہیں سحر نگل گئی وہ خواب ڈھونڈتی ہوں میں، جنہیں سحر نگل گئی وہ خواب ڈھونڈتی ہوں میں، کہاں گئی وہ نیند کی شراب ڈھونڈتی ہوں میں. اللہ کا بڑا شکر ہے اس لحاظ سے کہ ہم کفر کی دنیا میں آ گئے، لیکن کافروں کی دنیا میں آنے کے بعد کیا میں موسیٰ کا کردار ادا کر رہی ہوں؟ موسیٰ علیہ السلام نے فرعون کے دربار میں اللہ کا پیغام دیا تھا، اور بی بی مریم نے اپنی عزت کی حفاظت کی تھی، یوسف علیہ السلام نے جو ہے وہ تخت پر بیٹھ کر بھی اور جیل میں بھی اللہ کا پیغام دیا تھا. یہاں پہ جس بھی نیت سے ہم آگئے، آنے کے بعد ہم اپنی نیت اب یہ کر لیں کہ مسلمانوں اور غیر مسلمانوں دونوں کو اللہ کا دین پہنچانا ہے. آج سے آپ یہ نیت کر لیں. اللہ جب پوچھے گا کہ تم یہاں کیوں آئی تھی، ہم جس بھی مقصد کے لیے آئے تھے اس کو چھوڑ کر آج سے ہم یہ مقصد بنا لیں کہ اللہ، تاکہ گلی گلی، کریا کریا، کوچا کوچا، نگری نگری، ہر انسان تک میں تیرا دین پہنچا دوں. क्योंकि हमारा बहसियत उम्मत मुस्लिमा के ये फर्ज है, उम्मत वस्त शोहदा लन्नास के हम लोगों पर गवाह बने। तो फिर अब हमें क्या करना है, मुझे नमक की कान में मिठास की तलाश है, मुझे नमक की कान में मिठास की तलाश है, बरहंगी के शहर में लिबास की तलाश है। वो बर्फबारियां हुई कि प्यास खुद ही बुझ गई, मैं सागिरों को क्या करूं कि प्यास की तलाश है। जो मरहलों में साथ थे वो मंजिलों पे छूट गए, जो रात में लुटे न थे वो दोपहर में लुट गए। मगन थी मैं प्यार के बहुत से गीत गाऊंगी, जबान गुंग हो गई गले में गीत घुट गए। जिन्हें सहर निगल गई वो ख्वाब ढूंढती हूँ मैं, कहाँ गई वो नींद की शराब ढूंढती हूँ मैं। बहुत दिनों में रास्ता हरी में नाज का मिला। आज हम कुरान की हदीस की सीरत की इस महफिल में आ भी गए। बहुत दिनों में रास्ता हरी में नाज का मिला, मगर हरी में नाज तक पहुंच गए तो क्या मिला। मेरे सफर की साथियों तुम्ही से पूछती हूँ मैं, बताओ क्या खुदा मिला, बताओ क्या सनम मिले। जवाब चाहिए मुझे जवाब ढूंढती हूँ मैं, जवाब चाहिए मुझे जवाब ढूंढती हूँ मैं। कहाँ गई मैं नींद की, कहाँ गई वो नींद की शराब ढूंढती हूँ मैं। जमीन की तहों में आफ्ताब ढूंढती हूँ मैं, दिलो नजर के मोतियों की आप ढूंढती हूँ मैं। वफा की दर्सगाहों का निसाब ढूंढती हूँ मैं, जवाब चाहिए मुझे जवाब ढूंढती हूँ मैं। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك। दुआ कर लेते हैं। الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين مالك يوم الدين اياك نعبد واياك نستعين اهدنا الصراط المستقيم صراط الذين انعمت عليهم غير المغضوب عليهم ولا الضالين। اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। ربنا ظلمنا أنفسنا ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين। يا غفار يا ستار يا الله يا خالق يا مالك يا الله ارحمنا واغفر لنا يا حنان يا منان يا الله اغفر لنا وارحمنا يا حي يا قيوم يا الله يا حي يا قيوم يا الله। اللهم اغفر لحينا وميتنا وصغيرنا وكبيرنا وذكورنا وأنثانا وشاهدنا وغائبنا। اللهم من أحييته منا فأحيه على الإسلام ومن توفيته منا فتوفه على الإيمان ولا تحرمنا أجره ولا تدلنا بعده। رب ارحمهما كما ربياني صغيرا। اللهم حسبنا حسابا يسيرا يا حي يا قيوم يا الله يا خالق يا مالك يا الله اغفر لنا وارحمنا। رب اجعلني مقيم الصلاة ومن ذريتي رب اجعلني مقيم الصلاة ومن ذريتي ربنا وتقبل دعاء। ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب। ربنا وتقبل دعاء، ربنا وتقبل دعاء. وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين. آمين ثم آمين. يا الله ہم آپ سے دعا کرتے ہیں کہ ہماری اس بہن نے یہ جو پروگرام کا انعقاد کیا تزین بہن نے اور جو بہنیں بیٹیاں آئیں ہر ایک کی دلی اور جائز خواہش کو قبول کر لے، ہر ایک کے گھر کے جو مسائل ہیں اس کو حل کر دے اور ہم سب کا آنا قبول کر لے، سب کی جائز خواہش قبول کر لے. جوان گھروں میں بیٹیاں بیٹے ہم کو اچھے رشتے دے دے، جہاں پہ جاب نہیں ہے اللہ تو ان کے لیے حلال رزق کے دروازے کھول دے، جو بیمار ہیں ان کو صحت کاملہ عطا کر، جن کو اولاد کی نعمت سے نوازا ہے اللہ تو ان کو بہترین تربیت کرنے والا بنا دے، اور جن کے پاس اولاد نہیں ہے ان کو اولاد دے دے. یا اللہ جو مانگا وہ بھی دے، جو نہ مانگ سکے اور ہمارے حق میں بہتر ہے وہ بھی دے دے. ربنا تقبل منا انك انت السميع الدعاء. آمين ثم آمين.